कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज। नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रष्टा साधकमा समर्पित रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरूको यो 206 अंकमा प्राविधिक मित्र सन्दीप सुन्दासका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन। आज हामी सम्झना गर्नेछौ नेपाली साहित्यमा मुक्तक विधालाई भित्र्याउने कवि एवं गीतकार भीमदर्शन रोकालाई, जसको आज जन्मतिथि परेको छ। त्यसै गरी आजकै दिन विक्रमाब्द 2064 पुष 5 गतेका दिन निधन भएकी नेपाली रेडियो जगतकी प्रथम संगीतकार कोइलीदेवी माथिमाको सम्झनामा श्रद्धांजलि। तर हिजो काठमाण्डुमा एक विशेष कवि एवं गीतकारको जनस्तरबाट वृहत सम्झना गरियो प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा। नेपाली गीती आकाशमा अलग्गै शैलीको गीतकारिता बोकेर आएका एक विशिष्ट कवि जसलाई गायक संगीतकार योगेश वैद्यले नेपालीमा यतिको गीत लेख्ने मैले हिन्दीमा पनि देखेको छैन भनेर चर्चा गरेका ती कवि हुन् ईश्वर वल्लभ। ईश्वर वल्लभ हिजो गुन्जिए नेपाली कविहरूको मुखाग्रबाट। प्रज्ञा भवनको मञ्चमा श्रष्टा समाज नेपालले हामी पढ्दैछौ ईश्वर वल्लभका कविताहरू कार्यक्रम गरेर ईश्वर वल्लभलाई सम्झना गरे। रूपौलो मधुमास आज आएको हो कि होइन, मनमा कता त्यो माया छाएको हो कि होइन, तर साहसका आवाज जस्ता झंकार के को आयो, यी बजिरहेका तारहरू कहाँ बन्द गर्नु मैले।
यो कथा शुरू गरेर कहाँ अन्त गर्नु मैले, इसल की कहाँ शांत गर्नु मैले, कहाँ शांत गर्नु मैले। यो कथा
विमानस्थलमा एक दिन ईश्वर वल्लभ सम्झना गर्दै थिए गायक भक्तराज आचार्यलाई। ईश्वर वल्लभ भन्दै थिए, भक्तराजजीले आफ्नो जिब्रोको अपरेशन गरेपछि बारम्बार निराश हुँदा यही गीत गाएर सान्त्वना गर्नुहुन्थ्यो रे। यो गीत मैले भक्तराजजीकै लागि लेखेको हुँ। ईश्वर वल्लभका यी पंक्तिहरू भरतपुरको विमानस्थलमा सुनिरहेका थियौं हामीहरू। भक्तराजका दुई छोरा संगीत सेवा जगतका अन्य सहकर्मीहरू प्रवीण बराइली, शैलेश सिंह, र ईश्वर वल्लभ आफ्नै गीतका बारेमा भनिरहेका थिए। हिजो काठमाडौँको प्रज्ञाम भवनको प्रेक्षालयमा ईश्वर वल्लभ गुन्जिए युवा कविहरूको आवाजमा। उनकी नातिनी प्रियम भट्टराई, कथाकार अतृप्त पाण्डे, गीता त्रिपाठी, मुरारी सिग्देल, पूर्ण विराम, गीता खनाल, विष्णुबेबी घिमिरे, विश्ववल्लभ लगायत धेरै कविहरूले हिजो ईश्वर वल्लभलाई प्रस्तुत गरे प्रज्ञा भवनको मंचमा कविताको माध्यमबाट। नेपाली संगीत आकाशमा नाति काजीद्वारा पहिलो पटक रेकर्ड भएका ईश्वर वल्लभ रेडियो नेपालमा 2018 सालमा रेकर्ड भएका थिए। गएको शुक्रबार नाति काजीको जन्मदिन परेको छ काठमाडौँमा। कहीँ कतै उनको सम्झनामा कार्यक्रम त भयो होला, तर यहाँ कुनै समाचार नआइपुगेको पनि खबर छ। अमृतमान मल्लिकको नामबाट विक्रम सम्बत 1982 पौष 3 गते पुलचोक ललितपुरमा पिता मोहनलाल माता चम्पादेवीका सुपुत्रका रूपमा जन्मिएका अमृतलाललाई रेडियो नेपालले नाति काजीको रूपमा परिचय दियो। नाति काजीका बारेमा ईश्वर वल्लभ लेख्छन्, कुनै पनि गीतकारले आफ्नो गीतको अस्तित्व र अस्मिता खोज्छ। गीतमा कहिलेकाहीँ कमजोर संगीत भएमा आफ्ना शब्दहरूले पराजित भए जस्तो मान्छन् उनीहरू। जहाँसम्म नाति काजीले गरेका गीतमाथिको संगीतको कुरो छ, कमसेकम मेरा गीतहरूमा मलाई आफ्ना शब्दहरूको जीत भए झै लाग्छ। ईश्वर वल्लभ नाति काजीका बारेमा अगाडि लेख्छन्, मलाई याद आउँछ म दार्जीलिङ पढेर फर्केको त्यो समय नाति काजीसँग पहिलो भेटमै मैले गीत लेख्छु भन्ने थाहा पाएपछि उहाँले मसँग गीत माग्नुभयो र एक दिन रेडियोबाट तारादेवीको स्वरमा मेरा तीनै शब्दहरू सांगीतिक रूपमा बजिरहेको थियो। ईश्वर वल्लभको रचना, पहिलो गीत तारादेवीको स्वर नाति काजीको संगीतमा। नाति काजी गत हप्ता हामीले सम्झनाको श्रृंखलामा सम्झ्यौं। ईश्वर वल्लभ हिजो काठमाडौँमा मंचमा कविका रूपमा धेरै कविहरूले सम्झे. आज हामीले सम्झना गर्दैछौ आजैकै दिन जन्मिएका कवि भीमदर्शन रोक्कालाई. भीमदर्शन रोक्कालाई कति नेपालीले सम्झेलन्? मेरा मित्र सन्दीप सुन्दास र मेरो बीचमा यो कुराकानी हुँदै गर्दा एकाध नेपाली कविहरूले एकाध नेपाली पाठकहरूले सम्झेलन्, तर नेपालमा सबभन्दा बढ़ी लेखिने वा नेपाली साहित्यमा कवितै लेख्न नजान्नेले पनि गीतै लेख्न नजान्नेले पनि अटोग्राफमा टीसीमा भर्ने पहिलो पंक्ति हुन्छ मुक्तक वा छोटा कविताहरू. यसलाई नेपाली साहित्यमा प्रविष्टि दिने पहिलो व्यक्ति हुन् भीमदर्शन रोक्का. तर भीमदर्शन रोक्काको निधन हुँदा यहाँ नेपाली साहित्य समाज मौन थियो. भीमदर्शन रोक्का ती कवि हुन् जसले भूपी शेरचनलाई हप्काएका थिए, तिमी यस्तो साड़ीभित्र नारी जस्तो कविता लेख्यौ भने मर्छौ, राम्रो कविता लेख भनेर भूपी शेरचनलाई उनले गाइडलाइन दिएपछि भूपी शेरचनले घुम्ने मेषमाथि अन्धो मान्छे यस्तो पुस्तक लेखे, जसका लागि भूपी शेरचनले जहिले पनि भीमदर्शन रोक्कालाई आफ्नो गुरू लाइन मानेका छन्. आज गजलका राजधानीहरू छन् नेपालमा, आज मुक्तकका राजधानीहरू छन्, मुक्तक सम्राज्ञी मुक्तक सम्राटहरू छन्, तर मुक्तकलाई नेपाली साहित्यमा जन्म दिने ती भीमदर्शन रोक्कालाई सम्झनेहरू धेरै कम छन्. आज हामी सम्झना गरौं उनलाई सर्वप्रथम ईश्वर बरालको पंक्तिबाट. ईश्वर बराल लेख्छन्, भीमदर्शन रोक्का उर्दूको खानीबाट जुहार लिएर नेपाली काव्य आकाशमा झुल्किनु भएको छ. उहाँका कवितामा अचारको चटक्कता छ, उहाँका कवितामा एक झुल्का हुन्छ एक उफ्राई, त्यसैले उहाँका कविता छरिता र साना हुन्छन्. रोक्का विशेष त बोलीचालीको भाषामा लेख्नुहुन्छ, यस प्रकार उहाँ फूलको मुकाईमा तलवारको चोट गर्नुहुन्छ. यस प्रकार उहाँ फूलको मुकाईमा तलवारको चोट गर्नुहुन्छ. उहाँका कवितामा विशेष त प्रेमालु भावनाको सरसता पाइन्छ. भीमदर्शन एउटा खास किसिमको मस्ती तथा भाषाको खानी लिएर आउनुभएको छ. रोक्काको खानी र मस्तीको चर्चा गर्दै थिए ईश्वर बराल. ईश्वर बरालकै प्रसंगमा शंकर लामिछानेले लेखेका छन् आफ्ना अघिल्ला पंक्तिहरूमा, रात केवल एक प्रहर बाँकी छ, तीन प्रहरको अन्तिम असर बाँकी छ, पश्चिममा पुगेकी एक्ली चाँदनीलाई केवल एउटा मेरै भर बाँकी छ, रात केवल एक प्रहर बाँकी छ. कैयौंले यहाँ रातको गीत थालेथे, आफ्ना आफ्ना ताराहरू बालेथे, तर को रह्यो अब यहाँ, तिमी छौ म छु र हाम्रो रहर बाँकी छ, रात केवल एक प्रहर बाँकी छ. शंकर लामिछाने लेख्छन्, भाग्सु धर्मशालामा हुर्किएका तरूण प्रवासी नेपाली भीमदर्शन रोक्कालाई नेपाल आउन ढोका खुल्दछ 2008 सालको विद्यार्थी सम्मेलनद्वारा. प्रतिनिधिको रूपमा उसको आगमन हुन्छ र काठमाडौँले उसलाई यति मोहित पार्छ ऊ फर्केर जाँदैन, बरू चार वर्षभित्र नै नेपालको प्रतिनिधित्व गर्न विदेश पो पुगिराखेको. नेपाली सांस्कृतिक मण्डलमा सदस्यको रूपमा जाने भीमदर्शन रोक्कालाई त्यस बेला म चिन्दिन थिए. कुरा पनि त एक जुग अघिको भयो. प्रगतिमा उसका कविताहरू निस्कन्थे, म पढ्थे. नेपाली कवितामा उसले ल्याएको नयाँ शैलीमा उर्दूको स्वादले मजा दिन्थ्यो, अनि हाम्रो भेटघाट भयो कवि गोष्ठीमा. उसको कविता पाठको शैली बडो प्रभावकारी थियो. बोल्न उठेपछि उसको अनुहारमा एउटा दीप्ति आउँथ्यो. झुमेर मस्तीमा उसले पंक्तिहरू निर्धक्क बोल्दा वातावरणमा समा उम्री आउँथ्यो. झटकमा उसले आँखा चिम्लेर टाउको फड्काउँदा हामी स्वयं आकाशतिर हुत्तिएको अनुभव हुने. हामीलाई नगिस ल्यायो इन्द्रेणी पत्रिकाले. इन्द्रेणीको काव्य प्रतिष्ठान भनिने हाम्रो छजनाको जत्थामा ऊ पनि थियो. भेटघाट बढ्यो, सम्बन्ध बढ्यो र हामी तपाईँ तपाईँबाट नजिकिँदै तिमी तिमी र पछि त तमा आइपुग्यौं. ऊ जातैले मात्र मगर होइन, अनुहारले पनि मिजासले पनि. माउतेस्टुङसँग खिचेको फोटोमा ऊ ठ्याम्मै भतिजा जस्तो देखिन्छ. उसको अनुहार र तीन ताकको व्यवहार अनुसार उसको हातमा कलमको सट्टा बन्दुक तथा बोलीको सट्टा गोली नै सुहाउने. परम्परागत सिपाही परिवारमा जन्मेर कविता जस्तो कोमल कला अपनाउनु तथा मास्टर जस्तो पेसाद्वारा जीविका चलाउनु नै उसको जीवनमा ठूलो क्रान्ति हो. विदेशिएका नेपाली परिवारले भोग्ने क्रमबद्ध कष्ट उसको परिवारले पनि भोग्यो. ब्यारेकको जीवन र धर्मशाला छेउछाउको उसको बाल्यावस्था निकै रोचक रूपमा ऊ वर्णन गर्छ। पंजाबी भनु भाक्सु लहेजामा बोल्ने उसको तीन ताकको नेपाली मीठो सुनिने अनि ऊ प्रयोग गर्ने उसले शब्द यार हौ। गीत ऊ गाउँदैन तर बाँसुरीको तान मिठो छोड्छ। पेन्टिङ त ऊ गर्दैन तर उसले बयान गरेको कुरा त्यत्तिकै चित्रमय हुन्छ। ऊ व्याख्यात्मक वर्णन पटक्क मन पराउँदैन, भन्ने कुरा भनिहाल बुझ्नेले बुझ्छ भन्छ। एक प्रकारको आ गर्दा अलंकार बुझ्ने मान्छे ऊ। उसका कवितामा पनि त्यही मिजाज छ। संगीतकार लोचन भट्टराईको संगीत र स्वरमा भीमदर्शन रोकाको जीवनकालको अन्तिम समयमा रेकर्ड भएको यो गीत। भीमदर्शन रोका नेपाली साहित्यमा त्यो स्रष्टा हुन् जसको कृति उनको मृत्युको करिब दुई वर्ष अघि मात्र छापियो, घाम डुबी तारा नउदाएको आकाश हुमा। एक्लै एक्लै उदास उदास छुमा, घाम डुबी तारा नउदाएको आकाश हुमा। हिजो जहाँ आई बसे थिइन् तिनी, त्यही उजडी सकेको बास हुमा। भारतका प्रसिद्ध कवि डाक्टर हरिवंश राय बच्चन आफ्नी पत्नी तेजी बच्चन र छोरा अमिताभ बच्चनसँग नेपाल आउँदा भीमदर्शन रोकाको स्टेजमा गरिएको रिसाइटिङ सुनेर मन्त्रमुग्ध भएका थिए। नेपाली भाषाका महान कवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा आफ्नो पछि साह्रै मन परेको अंग्रेजी भीमदर्शन रोकालाई मानेका थिए। भीमदर्शनको अंग्रेजी साहित्य वा अंग्रेजी लेखन देखेर देवकोटा स्वयं प्रभावित भएर देवकोटाले भीमदर्शन रोकाको पुस्तकमा लेखेका छन्। भीमदर्शन रोका इज इसेन्सियली एन इमोशनल पोइट अफ भेरी हाई अर्डर एण्ड राइट सर्ट लिरिक फ्लाइट्स अफ नेपाली पोइट्री विच बोथ थ्रिल एण्ड सरप्राइज द रिडर. हि ब्रिङ्स इन क्वाइट अ नोवल एण्ड ओरिजिनल क्रिएसन इन टू नेपाली. हि इज एन एडभोकेट अफ ह्युमेनिटी एण्ड जस्टिस विथ अ मोरल करेज नेचुरल टू पोइट अफ द जेन्युन टाइप. भीमदर्शन रोका सिरक ओढेर बस्थे देवकोटा नजिकै बसिकन नेपाली भाषामा लेखिएका कविताहरू अनुवाद गर्दै हुन्थे. देवकोटालाई कुनै शब्द अंग्रेजीमा झट्ट भन्न गाह्रो हुन्थ्यो. उनी आकाशतिर फर्की फर्की हेर्थे र भीमदर्शन रोकाले फ्याट्टै त्यो शब्दलाई अंग्रेजीमा भनिदिन्थे र देवकोटाले करेक्ट भनेर त्यसलाई टिप्थे. यसरी यी दुई मिलेर धेरै नेपाली कवितालाई अंग्रेजीका निम्ति अनुवाद गरेका छन्. भीमदर्शन रोका, शंकर लामी छाने र देवकोटाको त्यही बैठकमा नै सर्वप्रथम महाकवि देवकोटाले मोमोलाई, त्यति बेला प्रसिद्ध भएको नेपालमा भित्राइएको चिनिया लामाले भित्राएको खाद्य खानाको पदार्थ मोमोलाई महाकवि देवकोटाले त्यो भित्र मासु भएको समोसा खाउन नानी भन्थे. भीमदर्शन रोका यो कुरा बारम्बार सम्झिन्थे तर जीवनमा भीमदर्शन रोकालाई धेरैले दोखा दिए, धेरैले वचन तोडे. उनी घर बनाउँदै थिए, उनलाई कसैले एक तल्ला थप्नका लागि ऋण दिने भएका थिए तर त्यो मान्छेले वचन फेरिदिँदा भीमदर्शन रोका अचानक ब्रेन ह्याम्रेज भयो र बोली विहीन भए. कैयौं दिन काठमाडौँमा भीमदर्शन रोका सबैलाई टुलु टुलु हेरेर मात्र बस्ने भए. उनलाई त्यस अवस्थामा सम्मान गर्नेहरू त धेरै आए तर भीमदर्शन रोका त्यो जाजोल्ले आवाज, त्यो मञ्चमा गुन्जिने घनघोर स्वर कसैले सुन्न पाएनन्. भीमदर्शन रोकाका बाचाल आँखाहरू सधैँ आँसुले भिजिरहेका हुन्थे. भीमदर्शन रोकाकी पत्नी मीनाले व्हीलचेयरमा उनलाई गुडाउँदै कार्यक्रममा ल्याउँथे. धेरै माला, धेरै खादा, धेरै तकमा र प्रमाणपत्र बोकेर फर्किन्थे तर भीमदर्शन रोका रोइ नै रहेका हुन्थे. कुनै दिन यही प्रस्तोता पनि भीमदर्शन रोकालाई उनको कविता वाचनको निम्ति स्वीकृति लिन गएका थिए र स्वीकृति लिन जाँदा भीमदर्शन रोकाको घरमा चस्मा बिर्सेर आएँ मैले र चस्मा लिन गएको दिन थाहा पाएँ भीमदर्शन रोका त अब यो दुनियाँमा रहेनछन्. भीमदर्शन रोकाले त्यो बाँकी बिताएको करिब पाँच वर्ष निकै दुःखदायी थियो. होटल शंकरमा कुनै समय चिकित्सकहरूको ठूलो भेला भइरहेको थियो र त्यहाँ 30-35 जना चिकित्सकहरू कविहरूको कुरा गर्दै गर्दा आफूलाई पढाउने गुरूलाई सम्झिरहेका थिए. त्यो गुरूको नाम थियो भीमदर्शन रोका, जसलाई उनका धेरै शिष्यहरू ती चिकित्सकहरू आदर्श गुरू मान्थे. डाक्टर गीता भन्दै थिइन् त्यति बेला, जो त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा कार्यरत थिइन्, उनी भन्दै थिइन् कन्या मन्दिरमा भीमदर्शन रोका सरले अंग्रेजी पढाउँदा ब्ल्याकबोर्डमा लेखिएका अक्षरहरू ब्ल्याकबोर्ड सहित टिपेर घर ल्याउन मन लाग्थ्यो. त्यति राम्रो लेख्नुहुन्थ्यो भीमदर्शन रोका सर. भीमदर्शन रोका सर जब बोल्न थाल्नुहुन्थ्यो उहाँले बोलेका सबै कुरा रेकर्ड गरेर घर ल्याउन मन लाग्थ्यो. आजकल हाम्रो भीमदर्शन सरको कविता किन सुन्न पाइँदैन? डाक्टर गीताले त्यो प्रश्न गर्दै गर्दा हाम्रो नेपाली साहित्य भीमदर्शन रोका जस्तै मौन, चुपचाप र मूक थियो. आज नेपालमा मुक्तक विधा भित्र्याउने भीमदर्शन रोकालाई मुक्तकको राजधानी पोखरामा पनि सम्झियो होला. मुक्तक लेख्ने थुप्रै संस्थानहरू छन्, प्रतिष्ठानहरू छन्, तिनले पनि सम्झे होलान्. कामना गरौं भीमदर्शन रोकाको आज फेरि जय जयकार भयो होला वा भएन पनि होला, तर भीमदर्शन रोकालाई हामी सम्झौं फेरि एकपटक लोचन भट्टराईकै स्वरमा.
झरझर झरझर को सोर ले सबै को सोर साथ डुबायो ऋतु बरसात
भीमदर्शन रोकाका गीतहरूलाई रेकर्ड गर्ने चाँजो पाँजो मिलाइन् लोचन भट्टराईले। रूसमा पढ्दै गरेका केही विद्यार्थीहरूले यी गीतलाई रेकर्ड पनि गरे, तर दुर्भाग्य भीमदर्शन रोकाको परिवारले यो रेकर्ड मार्फत केही पाउनुपर्ने पैसा पनि पाएनन्। सधैँ यो दुःख पुग्छिन् भीमदर्शन रोकाकी पत्नी मीना रोका। भीमदर्शन रोकाको एउटा कवितालाई सम्झिन्छु। नेपाल देख्दा कतै देखिएको छैन, नेपाल देख्दा कतै देखिएको झैं, बिहान कतै आँगन टेकेको झैं, यस्तो लाग्यो हृदयमा मेरो सपनामा कतै भेटेको झैं, नेपाल देख्दा कतै देखेको झैं, टाढा टाकुराबाट गाएको झैं, पहराबाट गोरिटो आएको झैं, टाढा टाकुराबाट गाएको झैं, पहराबाट गोरिटो आएको झैं, यस्तो लाग्यो हृदयमा मेरो चिर प्रवासको पसिना मेटेको झैं, नेपाल देख्दा कतै देखेको झैं, हिँड्दा हिँड्दै अन्त पाएको झैं, बिहान निस्की घर आएको झैं, अब फर्कुं कसरी लाग्दछ यस्तो यो हिमालले मलाई छेकेको झैं, नेपाल देख्दा कतै देखेको झैं, बिहान कतै आँगन टेकेको झैं, यस्तो लाग्यो हृदयमा मेरो सपनामा कतै कतै भेटेको झैं। भीमदर्शन रोकाका बारेमा डाक्टर मोहन हिमांशु थापा लेख्नुहुन्छ, कवि रोकाले 2007 साल पछिको नेपाली कविता विधामा प्रवेश गरेका हुन्। उनको काव्य यात्रालाई दुई चरणमा विभाजन गर्न सकिन्छ। पहिलो चरण 2010 शुरू भएर 2013 अन्त्य हुन्छ। यस समय अवधिमा उनका कविताहरू प्रगति, शारदा र इन्द्रेणीमा प्रकाशित भएका छन्। दोस्रो 2022 सालदेखि 2045 सालसम्मको समयावधि हो। यतिखेर उनका कविताहरू रूपरेखा, कविता र गरिमामा प्रकाशित भएका हुन्। उनका तीनवटा प्रकाशित कविताको रचना समय 2044 र 45 मानिएको छ। स्वच्छन्दतावादी चेतनाको केन्द्रीयतामा रहेर कवि भीमदर्शन रोकाले आफ्नो काव्ययात्राको शुभारम्भ गरेका छन्। 21 वर्षको लक्का जवानको रूपमा नेपाल प्रवेश गरेका रोकाले आफ्नो हृदयमा सुषुप्त र अतृप्त अवस्थामा रहेको प्रणय भावनालाई व्यक्त गरेका छन्। रात केवल एक प्रहर बाकी छ, फेरि लोचन भट्टराईकै स्वरमा।
रात केवल एक प्रहर बाकी छ, रात केवल प्रहर
रात केवल एक प्रहर बाकी छ, तर भीमदर्शन रोकालाई सम्झना गर्ने हाम्रो जीवन अझै धेरै बाँकी छ। तर उहाँको गीत लोचन भट्टराई र त्यसपछिका पुस्तामा शैलेश सिंहले बाहेक अरू कसैले गाएका छैनन्। प्रवीण बराइलीले शैलेश सिंहको स्वरमा रेकर्ड गराएका छन् एउटा राष्ट्रिय भावको गीत। शंकर लामिछाने भीमदर्शन रोकाका बारेमा लेख्छन्, केटाकेटी उसलाई मनपर्छ, ऊ भन्छ ती जीवित कविता हुन्, एकपटक त्यसको चस्को लागेपछि कविता किन पढ्नु पर्यो, यिनै कारणले होला उसले कलमको पनि परित्याग गरेर चक समातेको। एकपटक उसँग भएको घटनाको वर्णन मैले मेरो एउटा लेखमा गोदुली संसारमा गरेको छु। शंकर लामिछाने भीमदर्शन रोकाका बारेमा लेखिएको लेखको अन्तिम पंक्तिमा लेख्छन्, म जान्दिन रोकालाई मैले किन यस लेखको नायक बनाए, असलमा नायकत्वको जीवन विरोधी हो र एक्लै चरित्र छान्यो भने उसको कुनै विशेष महत्व छैन, म र तुलसीको पटाक्षेप नपाए ऊ उठ्न पनि सक्दैन। सायद हामी उठ्न यो लेखमा मैले भीमदर्शन रोकालाई गिराएको होला। कुण्ठाको यो एक प्रतीक हो, यो यसैमा समाप्त होस्। भीमदर्शन रोकाप्रति एक आदर्श गुरूप्रति उहाँले पोखरामा अंग्रेजी पढाउनुभयो, पोखरा बस्दा उहाँले मुक्तकको बिउ रोप्नुभयो पोखरामा, र पोखरालाई आज मुक्तक नगरी बनाउन उहाँले अथक प्रयास गर्नुभयो। काठमाडौँमा उहाँले कन्या मन्दिर सिद्धार्थ वनस्थलीमा पढाउनुभयो, कैयन विद्यार्थीहरूलाई उहाँले मुस्कानले प्रशिक्षित गर्नुभयो, तर जाने बेला भीमदर्शन रोका आफै आवाजहीन भएर मूक दर्शक भएर यो समाजबाट जानुभयो। हामी कहिलेकाहीँ फुर्सदमा सम्झिन सक्यौं भने पनि आफ्नो गुरूप्रति चेलाहरूको ठूलो सम्मान होला। उनको बारेमा कुनै दिन कतै कार्यक्रम भयो भने यो कार्यक्रमलाई पनि खबर गर्नुहोला। भीमदर्शन रोकालाई जन्म जयन्तीको सन्दर्भमा सम्झना गर्दै अब हामी अर्को पाटामा प्रवेश गर्छौं। आजको दिन 2064 सालमा निधन भएकी गायिका संगीतकार गीतकार कोइली देवी माथेमालाई।
बारीमा खाए कति राम्रो तोरी ठक पक
विक्रम सम्वत 1983 भदौ 6 गते शनिबारका दिन नारायणी अञ्चलको चिसा पानी गढीमा पिता रामबहादुर छेत्री र माता नीलम छेत्रीको साधारण गृहस्थीमा कोलीदेवीको जन्म भएको हो। 1988 कोलीदेवीका माता पिता काठमाडौँ आएका थिए। सानैदेखि उनले मखन टोलको पाठशालामा शिक्षा हासिल गरेकी थिइन्। उनका पिता रामबहादुर र फुफू मानप्रिया डिठिनी संगीत प्रेमी भएकाले यसको प्रभाव कोलीदेवीमा देखिन थाल्यो। संगीतप्रतिको झुकावले गर्दा केही वर्ष उस्ताद रामबहादुर तन्डुकारसँग कोलीदेवीले शास्त्रीय संगीत सिकेकी थिइन्। पछि कोलीदेवीले आफ्नै पिता र फुफूबाट संगीत अध्ययन गरेकी थिइन्। 1994 सालदेखि जनरल सिंह शमशेर जंगबहादुरको सिंह महल, जहाँ अहिले नेपाल राष्ट्र बैंकको थापाथली कार्यालय रहेको छ, त्यहाँ कोलीदेवीले संगीत शिक्षा हासिल गर्ने सो अवसर प्राप्त गरेकी थिइन् भने त्यही दरबारभित्र कोलीदेवीले पानतरीबाट आफ्नो नयाँ नाउँ कोइली जस्तो स्वर भएको हुनाले कोलीदेवी नाम पाएकी थिइन्। कोलीदेवीले 2064 साल पुष 5 गतेका दिन घट्टेकुलुको एउटा वृद्धाश्रममा एक्लो जीवन परित्याग गरिन्। कहीँबाट फोन मार्फत खबर आयो कोलीदेवी रहनु भएन र बिहानै हामी त्यहाँ पुग्यौं र केही कलाकार, केही संगीतकर्मी र केही सांगीतिक संघका बोर्डहरू देखा परे। तिनै कोलीदेवीको सँग मेरो लगनमा उनको डेरामा भेट भएको थियो। म अन्तर्वार्ता गर्न गएको थिएँ। उनले भनिन्, मलाई अन्तर्वार्ताका निम्ति प्रश्न होइन, सक्सेस भने मलाई 20,000 रुपियाँ दिए। 20,000 रुपियाँ मसँग नहुनुको कारणले मैले दिदीलाई यति बाचा गरे, म तपाईँलाई केही दिनमा 20,000 दिन्छु, तर के को लागि? तिनले भनिन्, मेरो हजुरको अर्थात उहाँका श्रीमान साकार भक्त माथेमाको श्राद्ध गर्न उनी बनारस जान चाहन्थिन् र नेपाल कहिले फर्केर आउन चाहन्नथिन्। म ब्रह्म कपाली गर्न जान चाहन्छु। 20,000 दिन्छु भनेर बाजा गरेर फर्केको दिनदेखि मैले पैसाको खोजी गर्न थाले र मलाई पहिलो पटक गीतकार कवि बसन्तराज अज्ञातले यस्तै रेडियो कार्यक्रम चलाउँदै गर्दा 500 रुपियाँ दिने बाचा गरेपछि त्यही 500 लगभग 80-90,000 रुपियाँ हामीले जम्मा गर्यौं र कोलीदेवीलाई लगेर बुझाउन खोज्दा उहाँले भन्नुभयो, मेरो नाममा कुनै कोष खोलिदिनु, त्यही नै तिमीहरूको पुण्य हुन्छ। र त्यही कोषबाट अहिले धेरै नयाँ प्रतिभाहरू पुरस्कृत भएका छन्। तर कोलीदेवी माथेमा रेडियो नेपालबाट जागिर विहीन भएपछि र आफ्ना पति साकार भक्त माथेमाको निधन भएपछिको एक्लो जीवनमा जीवनको लगभग 71 वर्षको उमेरमा यो नेपाली संगीत इतिहासमा ठूलो मजाक मानिन्छ। कुनै कलाकारको पहिलो गीती एल्बम 2057 साल भदौ 21 गते रिपोर्टर्स क्लबको भवनमा एल्बम विमोचन भयो। चित्त निरन्तर र सम्झिरहन्छु। एल्बम विमोचन गर्न जाँदा हामीसँग हल भाडा तिर्ने पैसा पनि थिएन, तर त्यहाँ रहेका मित्र धमलाजीले हल भाडा नदिकन कार्यक्रम गर्न दिनु भएन र मैले खान तलास गरेर 1500 रुपियाँ तिरेर त्यो हलमा कार्यक्रम गरेँ र कोलीदेवी मञ्चमा धुरुधुरु रुनुभयो। मलाई लाग्यो उहाँको एल्बम विमोचन गर्न गएका थिएनौ, उहाँलाई रुवाउन गएका थियौं हामी।
नत समझनु नत बिरसनु दोधार मा भयो कल्पनु नत समझनु नत बिरसनु दोधार मा भयो कल्पनु नत समझनु फूल छन् दुई रङ्गमा दुई बास छन् त्युमङ्गमा दुई फूल छन् दुई रङ्गमा दुई बास छन् त्युमङ्गमा एक हुर्कनु।
रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालको शब्द र स्वर, रेडियो नेपालका प्रथम महिला संगीतकार कोइली देवीको संगीतमा। आजको यो कार्यक्रममा कोइली देवीलाई हार्दिक श्रद्धांजलि व्यक्त गर्दै भोलिको 207 अंक संगीतकार नातिकाजी विशेष लिएर उपस्थित हुनेछौ र आगामी बिहिबार गीतकार भूपी सेचन विशेष लिएर पनि उपस्थित हुनेछौ। भोलिसम्मलाई विदा दिनुहोस् र यो कार्यक्रमको अन्त्यमा छिन्नलताको शब्द, कोइली देवीको संगीत र उनकै स्वरमा यो गीतसँगै सन्दीप र मलाई विदा दिनुहोस्। भिचा
सम्झिरहन्छु निसदिन केवल हजुरलाई, सम्झिरहन्छु निसदिन केवल हजुरलाई, सम्झिरहन्छु काम गर्दा, खादा पिउँदा उठ्दा हिँड्दा काम गर्दा, सपना विशेष सदा देख्छु म हजुरलाई, सम्झिरहन्छु सम्झिरहन्छु निसदिन केवल हजुरलाई, सम्झिरहन्छु
कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज।